रुथको पुस्तकबाट हामी हेर्नेछौँ। मेरो पालीमा चाहिँ रुथको पुस्तकहरूबाट हामी अध्ययन गर्नेछौँ। पहिला हामी रुथ एक अध्यायलाई सरस्वती पढ्नेछौँ। अनि योभन्दा अगाडिको हाम्रो अध्ययनहरूमा सिकेका कुराहरूलाई फेरि पुनरावलोकन हामी गर्नेछौँ अनि अघि बढ्नेछौँ। रुथको पुस्तक एक अध्याय म पढिदिनेछु। अनि यस्तो भयो, न्यायकर्ताहरूले न्याय गरेका दिनहरूमा देशमा अनिकाल पर्यो, अनि बेथलेहेम यहुदाका कुनै एकजना मानिस मोआब देशमा परदेशी भई बस्न गए, उनी उनकी पत्नी र उनका दुई छोराहरू। अनि मानिसको नाम एलिमेलेक थियो, अनि उनकी पत्नीको नाम नाओमी र उनका दुई छोराहरूका नाम महलोन र किल्योन थिए। उनीहरू बेथलेहेम यहुदाका इफ्राती थिए, अनि उनीहरू मोआब देशमा आए र त्यहाँ बस्न लागे। अनि नाओमीका पति एलिमेलेक मरे, अनि तिनी र तिनका दुई छोराहरू छोडिए। अनि मोआबका स्त्रीहरूबाट तिनीहरूले आफ्ना निम्ति पत्नीहरू ल्याए, एउटीको नाम ओर्पा र अर्कीको नाम रुथ थियो। अनि तिनीहरू त्यहाँ लगभग 10 वर्ष बसे। अनि ती दुवै महलोन र किल्योन पनि मरे। यसरी यी स्त्री आफ्ना दुई छोराहरू र आफ्ना पतिबाट बिछोड भइन्। तब तिनी आफ्ना दुई बुहारीहरूसित मोआब देशबाट फर्कन उठिन्, किनभने परमप्रभुले आफ्ना मानिसहरूलाई खानेकुरा दिएर उनीहरूको सुधी लिनुभएको छ भनी तिनले मोआब देशमा सुनेकी थिइन्। यसकारण जहाँ तिनी बसेकी थिइन् त्यस ठाउँबाट तिनी निस्किन् र तिनीसित तिनका दुई बुहारीहरू पनि निस्किए। अनि उनीहरू यहुदा देशमा फर्कन आफ्नो बाटो लागे। अनि नाओमीले आफ्ना दुई बुहारीहरूलाई भनिन्, तिमीहरू हरेक आ आफ्नै आमाको घरमा फर्केर जाऊ, परमप्रभुले तिमीहरूसँग दयाको व्यवहार गरून् जसरी तिमीहरूले यी मरेकाहरूसँग र मसँग गरेका छौ। परमप्रभुले तिमीहरूलाई प्रदान गरून् कि तिमीहरू हरेकले आ आफ्ना पतिको घरमा विश्राम पाऊ। तब तिनले तिनीहरूलाई चुम्बन गरिन्, अनि तिनीहरू आफ्नो सोरु चालेर रोए। अनि तिनीहरूले तिनलाई भने, निश्चय हामी तपाईँसँग तपाईँका मानिसहरू कहाँ फर्कनेछौँ। तब नाओमीले भनिन्, मेरा छोरीहरू हो, फर्क, तिमीहरू किन मसँग जान्छौ? के मेरो गर्भमा तिमीहरूका पति हुनलाई अझ पनि छोराहरू छन् र? मेरा छोरीहरू हो, फर्क, तिमीहरू आफ्नो बाटो लाग, किनभने पति पाउनलाई म ती बुढी भएको छु। यदि मैले भने रे, मेरो आशा छ, आज राति मैले कुनै पति पाएर छोराहरू जन्माए भने पनि के तिनीहरू ठुला नहुन्जेल तिमीहरू तिनीहरूलाई पर्खेर बस्ने थियौ त? के तिनीहरूका निम्ति तिमीहरूले विवाह गर्नदेखि आफूलाई रोकेर राख्ने थियौ त? हुँदैन मेरा छोरीहरू हो, किनभने तिमीहरूका निम्ति मलाई अत्यन्त शोक छ, किनकि परमप्रभुको हात मेरो विरोधमा उठेको छ। तब तिनीहरू आफ्नो स्वर उचालेर फेरि रोए, अनि ओर्पाले आफ्नी सासूलाई बिदाको चुम्बन गरिन्, तर रुथ चाहिँ तिनीसँगै टाँसिरहन्। अनि तिनले भनिन्, हेर, तिम्री जेठानी आफ्ना मानिसहरू कहाँ र आफ्ना देवताहरू कहाँ फर्केर गए, तिमी पनि तिम्री जेठानीको पछि पछि फर्केर जाऊ। तब रुथले भनिन्, तपाईँलाई त्याग्न वा तपाईँलाई नपछ्याएर फर्कनका निम्ति मलाई कर नगर्नुहोस्, किनभने जहाँ तपाईँ जानुहुन्छ म त्यहीँ जानेछु, तपाईँ जहाँ बस्नुहुन्छ म त्यहीँ बस्नेछु। तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन् र तपाईँका परमेश्वर मेरा परमेश्वर हुनुहुनेछ। तपाईँ जहाँ मर्नुहुन्छ म त्यहीँ मर्नेछु र त्यहीँ गाडिनेछु। अनि मृत्यु छोडेर अरू कुनै कुराले तपाईँ र मलाई अलग पार्यो भने परमेश्वरले मलाई त्यसै गरून् र त्यसभन्दा ज्यादा गरून्। जब तिनले रुथलाई आफूसित जानलाई दृढ भएकी देखिन् तब तिनी उनीसित बोल्न छोडिन्। तब यी दुईजना बेथलेहेम नपुगुन्जेल हिँडे। अनि यस्तो भयो, जब उनीहरू बेथलेहेम आइपुगे तब उनीहरूको विषयमा सारा सहरभरि हलचल मचियो। अनि स्त्रीहरूले भने, के यिनी नाओमी हुन्? अनि तिनले तिनीहरूलाई भनिन्, तिमीहरूले मलाई नाओमी नभन, मलाई मार भन, किनभने सर्वशक्तिमानले मसँग अति तितो व्यवहार गर्नुभएको छ। म भरपूर निस्केर गएकी थिएँ, तर परमप्रभुले मलाई रित्तो फर्काएर ल्याउनु भएको छ। तिमीहरू किन मलाई नाओमी भन्छौ? किनकि परमप्रभुले मेरो विरोधमा साक्षी दिनुभएको छ र सर्वशक्तिमानले मलाई कष्ट दिनुभएको छ। यसरी नाओमी फर्किन् र तिनीसँग तिनको बुहारी मोआबी रुत आइन्, जो मोआब देशबाट फर्किन्, अनि जौको कटनी सुरु हुँदा उनीहरू बेथलेहेम आए। आउनुहोस् प्रार्थना गरौँ अनि हामी अघि बढ्नेछौँ। पिता, धन्यवाद छ रुतको पुस्तकको लागि, यहाँ भएको आत्मिक सत्यताहरूको लागि, अनि व्यक्तिहरूको जीवनमा तपाईँले गर्नुभएको कामहरूको लागि। तपाईँ सार्वभौम हुनुहुन्छ, अनि तपाईँ सर्वोच्च हुनुहुन्छ, तपाईँ सर्वशक्तिमान हुनुहुन्छ र वास्ता गर्ने परमेश्वर हुनुहुन्छ। तपाईँले आफ्ना जनहरूको पाइलाहरू डोर्याउनुहुन्छ भन्ने कुराहरू हामीलाई यहाँबाट सिक्नलाई दिनुभएको छ पिता। त्यसैले हामीलाई सिकाउनुहोस् यहाँ भएको आत्मिक सत्यताहरू हाम्रो व्यक्तिगत जीवनमा लागू गर्नलाई, अनि यी व्यक्तिहरूको जीवनबाट सिक्नलाई, अनि हामीले होसियार हुनुपर्ने पापहरू के छन् अनि तीबाट अलग हुन हामीलाई यहाँबाट देखाइदिनुहोस्। हामीले पालन गर्न सक्ने तपाईँका आज्ञाहरू के छन् ती कुराहरूलाई देखाइदिनुहोस्। हामीले दावी गर्न सक्ने तपाईँका प्रतिज्ञाहरू के छन् ती कुराहरू पनि हामीलाई सम्झना गराइदिनुहोस् पिता। तपाईँको नाम महिमित भएकोस् हाम्रो यस सभामा प्रार्थना गर्छौँ, अनि मलाई पनि सहायता गर्नुहोस् यहाँबाट बोल्नलाई अनि सिकाउनलाई, अनि सुन्नेहरूको हृदयमा पनि काम गरिदिनुहोस् पिता। प्रार्थना गर्छौँ हाम्रो मुक्तिदाता प्रभु येशूको नाममा, आमेन। हामीले पुरानो नियम किन पढ्नुपर्छ, मैले तिनवटा कारणहरू दिएको थिएँ योभन्दा अगाडिको अध्ययनमा, त्यो कुरालाई फेरि एकचोटि सम्झना गरौँ। तिनवटा कारणहरू किन हामीले पुरानो नियम पढ्नुपर्छ, किनभने विश्वासीहरू पुरानो नियम पढ्न कतिलाई अल्छी लाग्छ अनि नयाँ नियम मात्रै ठिक लाग्छ, त्यो पनि मति एक अध्याय छोडेर, त्यहाँको वंशावलीहरू छोडेर, अनि बल्लहरू चाहिँ पढ्नलाई रहला, त्योभन्दा अगाडि अरूहरू पढ्नु हुँदैन। तर पुरै बाइबल नै विश्वासीहरूलाई दिनुभएको, पुरै बाइबलका शिक्षाहरू विश्वासीको लागि हो अनि हाम्रो लागि पनि हो। जसरी हामीले उत्पत्तिको पुस्तकमा सिक्दै आयौँ, त्यहाँबाट तपाईँले व्यक्तिगत शिक्षाहरू लिनुभयो, अनि वास्तवमा पुरै बाइबल चाहिँ परमेश्वरले हामीलाई यसलाई सिद्ध भन्नुभएको छ पुरा बाइबललाई। त्यसरी हामीले पुरानो नियम पनि पढ्नुपर्छ। तिनवटा कारणहरू किन हामीले पढ्नुपर्छ, पहिलो कारण चाहिँ हामीले पहिलो कुरन्थी 10:6 हेरेका थियौँ कि उनीहरूका पापहरूबाट चेतावनी पाउनलाई हामीले पुरानो नियम पढ्नुपर्छ। एकचोटि पल्टाएर हेरौँ त्यहाँ फेरि, पहिलो कुरन्थी 10:6 पहिलो कोरन्थी 10:6 अनि समय बचाउनलाई पहिला बाइबल पल्टाउनुहोस् अनि पछि टिप्नु भए हुन्छ है। पहिलो कोरन्थी 10:6 यहाँ लेखेको छ, जसरी तिनीहरूले लालसा गरे उसरी हामीले चाहिँ खराब कुराहरूको लालसा गर्नु हुँदैन भन्ने विचारले यी कुराहरू चाहिँ अब हाम्रा निम्ति उदाहरण भएका छन्। जसरी उनीहरूले लालसा गरे र त्यसरी गर्नु हुँदैन रहेछ भन्ने सिक्नलाई ती कुराहरू त्यहाँ लेखिएको छ, यो चाहिँ हाम्रो उदाहरणका निम्ति त्यहाँ भएका छन् अनि लेखिएका छन्। 11 पनि हेरौँ यसैको सन्दर्भमा, अब उदाहरणका निम्ति यी सबै कुराहरू तिनीहरूमाथि आइपरे, कसमाथि, पुरानो नियमका त्यो घटनाहरू घटेको समयको व्यक्तिहरूमाथि, अथवा यहाँ सन्दर्भमा हेर्ने भने इस्रायलीहरूमाथि जसले परमेश्वरलाई परीक्षा गरे, तिनीहरूमाथि यी कुराहरू आइपरे र हाम्रै चेतावनीका निम्ति के भएका हुन्, लेखिएका हुन्। त्यसरी यो हाम्रो चेतावनीको लागि हो, उनीहरूको पापबाट हामीले चेतावनी पाउनको लागि पुरानो नियम लेख्नु भएको छ। दोस्रो कारण चाहिँ के हो, रोमी 15:4 हामीले हेर्छौँ, रोमी 15:4 त्यो पल्टाउनुहोस्, रोमी 15:4 यहाँ लेखेको छ, रोमी 15:4 किनकि जे जे कुराहरू पहिले लेखिए, किनकि जे जे कुराहरू पहिले लेखिए भनेको यो कुन चाहिँ बाइबलको कुन चाहिँ खण्डको यहाँ कुरा गरेको छ, पुरानो नियम, ठिक। त्यसैले जे जे कुराहरू पहिले लेखिए ती हाम्रै शिक्षाका निम्ति लेखिएका थिए, हामीले पवित्र शास्त्रहरूबाटको धीरज र सान्त्वनाद्वारा आशा पाउन सकौँ भनेर। त्यसैले हामीले के पाउन सकौँ भनेर, आशा पाउन सक्यौँ भनेर है रुथको पुस्तकमा चाहिँ हामी त्यो चेतावनी पाउन पनि पापहरू पनि छन् अनि हामीले पाउन सके आशाहरू पनि छन्। साथै तेस्रो कारण चाहिँ मैले के बताएको थिएँ याद छ लुका 24:27 अनि महत्त्वपूर्ण कारण चाहिँ त्यो थियो अच्छा यो तिनवटामा ख्रिस्टको बारेमा सिक्नलाई पुरानो नियम किन पढ्नुपर्छ ख्रिस्टको बारेमा सिक्नलाई जस्तै अघि पनि देख्नुभयो उत्पत्ति 3 अध्यायमा नै ख्रिस्टको प्रतिज्ञा गरिएको छ स्त्रीको सन्तान अनि उहाँले गर्नुहुने कामको बारेमा बताएको छ उहाँको बौरी उठाएको बारेमा बताएको छ त्यसै पुरानो नियमबाट हामीले सिकेका हौँ। लुका 24:27 ख्रिस्टको बौरी उठाएपछि उहाँले चेलाहरूसँग भेटेर गर्नुभएको कार्य यहाँ लेखिएको छ 24:27 लेखेको छ अनि उहाँले मोसा र सबै भविष्य वक्ताहरूबाट सुरु गरेर सबै पवित्र शास्त्रहरूमा कति पवित्र शास्त्रहरूमा सबै अब यो निकै लामो कन्फरेन्स भएको हुनुपर्छ थाहा छैन तर सबै पवित्र शास्त्रहरूले उत्पत्ति वा स्त्रीको सन्तानदेखि लिएर लेवीको पुस्तकको बलिदानहरू अनि उनीहरू सबै थुप्रै कुराहरू यसै या 53 अध्यायको शोकका मानिसदेखि लिएर सबै कुराहरू सबै पवित्र शास्त्रहरूमा आफ्ना विषयमा भएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनु भयो। त्यसैले महत्त्वपूर्ण कारण चाहिँ ख्रिस्टको बारेमा सिक्नलाई रहेछ। त्यसैले हामी रुथको पुस्तकमा यी सबै कुराहरू देख्नेछौँ चेतावनीहरू आशाहरू अनि ख्रिस्ट। रुथको पुस्तक चाहिँ बाइबलमा भएको पुस्तकहरूमध्ये सबैभन्दा मनपर्ने र प्रिय पुस्तकहरूमध्ये एउटा हो मेरो हुन त पुरै बाइबल नै हुनुपर्छ तर रुथ चाहिँ विशेष छ किनभने यो चाहिँ इसरायलको आत्मिक अन्धकारको समयमा एउटा चम्किरहेको सानो ज्योति जस्तै हो। रुथको पुस्तक चाहिँ न्यायकर्ताहरूको समयमा घटेको घटनाको विवरण हो। न्यायकर्ताहरूको समय कस्तो थियो उनीहरूलाई जे मनपर्थ्यो त्यही गर्थ्यो आफ्नो दृष्टिमा जे ठिक लाग्थ्यो त्यही गर्थ्यो अनि हामीले जहिले पनि बुझ्नुपर्छ हाम्रो मार्गहरू परमेश्वरको मार्गहरू होइनन् हाम्रो हृदय छली छ अनि जे हाम्रो आफ्नै दृष्टिमा ठिक लाग्छ हामी त्यो गर्छौँ भने हामी परमेश्वरको बाटोमा हिँड्न सक्दैनौँ। इसरायल चाहिँ आत्मिक अन्धकारमा थियो आशा थिएन त्यहाँ मानिसहरू पाप गरिरहेका थिए उनीहरू अन्य जातिहरूकोहरूबाट उनीहरू दुःख भोगिरहेका थिए पश्चाताप गर्थे न्यायकर्ता पठाउनुहुन्थ्यो शान्ति हुन्थ्यो फेरि पाप गर्थे अनि फेरि पश्चाताप गर्थे फेरि न्यायकर्ता यसरी यो चक्र चाहिँ चलिरहेको थियो तर समग्र भन्ने थियो आत्मिक अन्धकार थियो अनि त्यसको बिचमा चाहिँ रुथको पुस्तक एउटा सानो ज्योति हो। बाइबल चाहिँ वास्तवमा जति ख्रिस्टसँगको हिँडाइहरूमा म बढ्दै गएको छु त्यति नै बाइबल चाहिँ मेरो लागि अझै रोचक अनि अझै मिठासपूर्ण भएको मेरो अनुभव छ। त्यसैले म केवल तपाईँलाई एउटा किताब प्रचार गर्न चाहन्न यहाँबाट तर यहाँबाट परमेश्वरको कामहरू उहाँको योजनाहरू अनि तपाईँप्रति उहाँको इच्छाहरू तपाईँले देख्नुभएको होस् भनेर तपाईँ त्यो सिक्नुभएको होस् भन्ने मेरो प्रार्थना हो अनि म आशा गर्छु तपाईँहरू पनि अझै बाइबललाई रोचक भेट्टाउनुहुनेछ। पुरानो नियम अथवा पुरै बाइबलमा चाहिँ केवल 2 पुस्तक चाहिँ स्त्रीहरूको नामबाट लेखिएको पुस्तक छ एउटा चाहिँ रुथ हो अनि अर्को चाहिँ कुन हो कसैले भन्न सक्नुहुन्छ एस्तर। एस्तर चाहिँ एउटा यहुदी स्त्री एउटा अन्य जाति राजासँग विवाह गर्छ अनि त्यो परमेश्वरको योजनाअनुसार पुरै यहुदीहरूलाई बचाउनको लागि थियो सैतानी आक्रमण थियो मसिह नजमिन भएको होस् भनेर उसले कहिले पनि आक्रमण गर्न छोडेन। एस्तरको पुस्तकमा चाहिँ हामानबाट उसले पुरै यहुदीहरू नाश गर्न खोज्यो परमेश्वरको योजना रद्द गर्न खोज्यो तर परमेश्वरले एउटा यहुदी स्त्री एस्तरलाई एउटा अन्य जाति पुरुष वा राजाको श्रीमती वा रानी बनाउनु भयो अनि त्यहाँबाट उहाँले अचम्मको काम गर्नुभएको छ। अनि एस्तरको पुस्तकमा एकचोटि पनि परमेश्वर भन्ने शब्द छैन एकचोटि पनि सैतान भन्ने शब्द छैन तर दुवै नै सक्रिय भएको देखिन्छ अनि परमेश्वर विजय हुनुभएको देखिन्छ भने रुथको पुस्तक चाहिँ एउटा अब अन्य जाति स्त्री अब एउटा यहुदी पुरुष बोअजसँग विवाह भएको छ अनि ऊ चाहिँ मसीहको वंशावलीमा अटाउन पुगेको छ। मत्ती 1 हेर्नुभयो भने चाहिँ रुथको नाम पनि त्यहाँ उल्लेख गरिएको छ रुथ र बोअज फेरि वंशबाट दाउद अनि ख्रिस्ट पनि आउनु भयो। तर एउटा प्रश्नबाट सुरु गर्न चाहन्छु अन्त सुरु भइसक्यो त्यही पनि एउटा प्रश्नबाट अय्युबले सोधेको प्रश्न हामी एकचोटि हेरौँ अय्युब 9:4 चार पदमा अय्युब 9 को 4 पद, अय्युबले एउटा प्रश्न गरेका थिए, यसको जवाफ के होला? अय्युब 9 को 4 मा यसरी लेखिएको छ, उहाँ हृदयमा बुद्धिमान र बलमा शक्तिमान हुनुहुन्छ, कसले आफूलाई उहाँको विरोधमा कठोर पारेर उन्नति गरेको छ र? यसको जवाफ के होला? कसले आफूलाई परमेश्वरको विरोधमा कठोर पारेर उन्नति गरेको छ? कजना होला? कोही पनि छैन नि, हामीलाई थाहा छ, अय्युबलाई पनि थाहा थियो यसको जवाब, कोही पनि छैन। यदि हामी परमेश्वरको इच्छाहरू हामी पालन गर्छौँ भने हाम्रो जीवनमा सबै कुरा मिल्न थाल्छ, तर हामी उहाँको इच्छाहरू पालन गर्दैनौँ, अनाज्ञाकारी सन्तान बन्छौँ भने सबै कुरा बिग्रिन थाल्छ। अनि यो कुरालाई रुथको पुस्तकमा एकदम राम्ररी प्रस्तुत गरिएको छ। रुथको पुस्तक हामी पल्टाउँ, एक अध्यायमा, एक अध्यायको एक पदमा हामीले हेरेका थियौँ, तपाईँलाई याद छ भने यहाँ लेखिएको छ, यस्तो भयो न्यायकर्ताहरूले न्याय गरेका दिनहरूमा देशमा अनि काल पर्यो। त्यसै न्यायकर्ताहरूको दिन चाहिँ राम्रो थिएन, उनीहरूलाई जे मन लाग्यो त्यही गर्थ्यो, अनि त्यसैले त्यसको दण्डस्वरूप परमेश्वरले चाहिँ त्यहाँ के पठाउनु भयो? अनिकाल पठाउनु भयो। बाइबलमा अनिकाल चाहिँ कम्तीमा दुईवटा कारणहरूको निम्ति पठाइएको हामी देख्छौँ। एउटा चाहिँ विश्वासको जाँच गर्न, जुन चाहिँ अब्राहम इसाकको पानीमा परेको थियो, अर्को चाहिँ पापहरूको दण्ड दिनलाई, अनि एक अध्यायबाट चाहिँ पापको विषयमा कम्तीमा तिनवटा कुराहरू सिक्न सक्छौँ हामी, अनि त्यो म क्रमैसँग बताउनेछु। तर एक पदबाट हामी के सिक्छौँ पापको विषयमा भने, पापले जहिले पनि दण्ड ल्याउँछ, पापले जहिले पनि दण्ड ल्याउँछ। परमेश्वरले अनिकाल पठाउनु भयो उनीहरूको पापलाई दण्ड दिनलाई, पापले जहिले पनि दण्ड ल्याउँछ। के गर्नु पर्थ्यो यहुदीहरूले? उनीहरूले भन्नु पर्थ्यो, ओ प्रभु, मेरो पापको कारण अनि हाम्रो पापको कारण यो समय यसरी आएको हो, यो अनिकाल आएको हो भनेर उनीहरूले आफ्नो हृदय परमेश्वरतर्फ फर्काउनु पर्थ्यो। तर एउटा परिवार छ यहाँ, एलिमेलेक भन्ने व्यक्तिको परिवार, जो चाहिँ आफ्नो हृदय फर्काउनुको सट्टा उसले चाहिँ आफ्नो पुरा शरीर नै फर्कायो, तर मुआबपट्टि, संसारपट्टि। एलिमेलेक चाहिँ अब परमेश्वरको प्रतिज्ञाको भूमि, जुन चाहिँ अब्राहमलाई दिनुभएको थियो, जुन कुरा अघि हामीले सम्झना गऱ्यौँ, त्यो प्रतिज्ञाको भूमि बेथलेहेम वा रोटीको घरलाई छोडेर उसले अब मुआब अनि संसारतिर जान्छ। पापको विषयमा हामी दोस्रो कुरा के सिक्छौँ भने, पापले जहिले पनि परमेश्वरदेखि अलग पार्छ, पापले जहिले पनि परमेश्वरदेखि अलग पार्छ, पापले दण्ड ल्याउँछ र पापले अलग पार्छ परमेश्वरदेखि। एलिमेलेक चाहिँ मुआबमा गए। एलिमेलेक नामको अर्थ के हो, कसैले भन्न सक्नुहुन्छ? सम्झिनु भएको छ भने, परमेश्वर मेरो राजा हुनुहुन्छ, उसको नाम चाहिँ त्यस्तो थियो, एलिमेलेक। मेलेक भनेको परमेश्वर के राजा हो, एल भनेको परमेश्वर, उसले भन्दैछ परमेश्वर मेरो राजा हुनुहुन्छ। तर वास्तविक जीवनमा चाहिँ एलिमेलेकको राजा ऊ आफै थियो, उसको नाम अनुसारको उसको जीवन थिएन। आफैलाई प्रश्न गर्नुहोस्, तपाईँ क्रिस्टियन भनेर चिनिनुहुन्छ होइन र? तपाईँको नाम अनुसारको के तपाईँको जीवन छ? के तपाईँ त्यसै अनुसार जिउँदै हुनुहुन्छ? बाइबलमा बताएको छ तिमीहरूको चालचलन चाहिँ सुसमाचारको योग्य होस्। हामीलाई क्रिस्टियन भनेर चिन्छन्, अनि हामी कसरी जिउँदैछौँ हाम्रो व्यक्तिगत जीवनहरूमा, हाम्रो सामाजिक जीवनहरू? एलिमेलेक जस्तो होइन, नामको मात्र होइन, एलिमेलेकको कम्तीमा पनि हामी तिनवटा कमजोरी यहाँ देख्न सक्छौँ। पहिलो, एलिमेलेक विश्वासद्वारा होइन तर दृष्टिकोणद्वारा जिए, अनि विश्वासद्वारा होइन तर आफ्नो हेराइद्वारा, विश्वासद्वारा जिउनु पर्थ्यो। एउटा कुरा के सत्य भने, हामीले नै हाम्रो जीवनको परिस्थितिहरूलाई नियन्त्रण गर्न सक्दैनौँ, हाम्रो परिस्थिति हामी आफै कन्ट्रोल गर्न सक्दैनौँ, तर त्यो परिस्थितिमा हामी कसरी जिउँछौँ भन्ने कुरालाई चाहिँ हामी कन्ट्रोल, अब त्यसलाई नियन्त्रण गर्न सक्छौँ है। त्यो परिस्थितिमा हामी कसरी प्रतिक्रिया देखाउँछौँ त्यो कुरा चाहिँ हाम्रो हातको कुरा हो। विश्वास भनेको चाहिँ सबै कुरा मिलेर परमेश्वरले भलाइ उत्पन्न गर्नुहुन्छ भनेर उहाँमाथि पुरा भरोसा गर्नु हो। हामीलाई त्यस्तो नलाग्ला, यो भलाइ होला जस्तो छैन, खोइ धेरै कोसिस गरिसकेँ मेरो जीवनमा केही पनि राम्रो भएको छैन, धेरै खोजिसकेँ मैले केही काम पाएको छैन, धेरै कोसिस गरिसकेँ मेरो यो भएको छैन वा त्यो भएको छैन। हामीलाई परिस्थितिहरू अहिले हेर्दाखेरि, तत्कालीन हेर्दाखेरि हामीलाई त्यो ठिक नलाग्ला, त्यो सुध्रेर जस्तो नलाग्ला, तर विश्वासले चाहिँ परमेश्वरतर्फ हेर्छ र भन्छ, उहाँले भन्नुभएको छ सबै कुरा मिलेर भलाइ उत्पन्न हुन्छ भने म विश्वास गर्छु अनि पर्खन्छु। एलिमेलेकले यस्तो गर्न सकेन, उसलाई लाग्यो अब यो अनिकाल कहिलेसम्म हो, खोइ अब केही गर्न सकिँदैन होला, अब मैले पनि केही गर्न सक्दिनँ, के गर्ने अब संसारमा जाने, विश्वासद्वारा जिएन। अब्राहमले पनि यही गल्ती गरेको अघि हामीले सम्झना गऱ्यौँ, ऊ चाहिँ मिश्रतर्फ गए। अब्राहमले परमेश्वरको प्रतिज्ञालाई सम्झना गर्नु पर्थ्यो अनि परमेश्वरसँग खोजी गर्नुपर्थ्यो, के गर्ने हो प्रभु, अनि पर्खनु पर्थ्यो, उहाँको वचनको खोजी गर्नुपर्थ्यो। तर अब्राहम चाहिँ मिश्रतर्फ भाग्छ अनि त्यसैबाट चाहिँ समस्याहरू सुरु हुन्छ। हागार त्यही मिश्रबाट आउँछ, लुत मिश्रबाट फर्के पनि उसको हृदयमा चाहिँ मिश्र बसिरहन्छ, त्यसै सदोम र गमोरालाई उसले मिश्र जस्तै देख्छ, त्यसैले जस्तो सुकै अवस्था किन नआओस् हाम्रो जीवनमा, हामी बदल्न नसकौँ, तर सबभन्दा सुरक्षित र सबभन्दा सर्वोत्तम स्थान भनेको चाहिँ परमेश्वरको इच्छा हो, त्यही खोज्नु हो, विश्वासद्वारा जिउनु हो, विश्वासद्वारा हिँड्नु हो, हाम्रो आँखाद्वारा होइन। ओहो हेर्दा परिस्थिति एकदम गाह्रो छ, अब सक्दिनँ होला, त्यो चाहिँ हाम्रो भौतिक आँखाले हेऱ्यो, तर हाम्रो विश्वासको आँखाले चाहिँ हेरेन। तपाईँहरूको जीवनमा समस्या छ, छ छैन भने कसैले पनि भन्न सक्नुहुन्न होला, सबै ठिक छ मलाई, एकदम आराममा छ विश्वास गरेदेखि, मसँग मेरो घरमा टन्न पैसा पनि छ, कहिले पनि मलाई रोग लागेको छैन, मेरो रोग पनि निको भयो, अब देख्न सक्छु, त्यो कोही पनि छैन होला, समस्याहरू छ। अनि हाम्रो भौतिक आँखाले हेर्ने भने कति समस्याहरू हुन्छन् जुन चाहिँ खै अब समाधान हुँदैन होला भनेर हामी सुस्केर हाल्नुपर्छ। अनि एकजना विश्वासी दाइले भनिदिन्थ्यो, भाइ कहिलेकाहीँ त छिटै मर्न पाए हुन्थ्यो भनिदियो, अनि मैले भने तपाईँ त विश्वासी हो दाइ, कहाँ त्यसो भन्न मिल्छ, बरु ख्रिस्ट छिटो आउनु भएको भए हुन्थ्यो भने चाहिँ भन्न सकिन्छ समाधान त्यो। त्यसैले यो समस्याहरू छन्, तर हाम्रो भौतिक आँखाले हामी हेर्छौँ भने हामी उहाँको असल गवाही भइराख्न सक्दैनौँ। उहाँको वचन प्रशस्त छ प्रियहरू, अनि उहाँको इच्छा पालन गर्ने सबभन्दा राम्रो उपाय। जब हामी यसरी जिउँछौँ नि विश्वासद्वारा, जब हामी यसरी हाम्रो समस्याहरूमा परमेश्वरमाथि विश्वास राखेर जिउँछौँ, तब यो चाहिँ हराएका संसारहरूलाई राम्रो गवाही हो, राम्रो साक्षी हो, अनि यसले चाहिँ हाम्रो जीवनमा अझै ख्रिस्टको चरित्रहरू निर्माण गर्न सहायता गर्छ। हामी भाग्यौँ भने त कहिले पनि हुँदैन, हामी संसारमा गयौँ भने कि ख्रिस्ट बनिनु होला, कहिले पनि बनिनु हुँदैन। त्यसैले विश्वासद्वारा जिउनु, बाइबलमा घरिघरि भनेको छ, धर्मीजन विश्वासद्वारा जिउनु छ, धर्मीजन विश्वासद्वारा जिउनु छ, पुरा भरोसा गर्ने छ। अनि एलिमेलेकको अर्को कमजोरी हामी देख्छौँ कि उसले आत्मिक कुरालाई होइन तर भौतिक कुरालाई बढी जोड दियो। एलिमेलेकले आत्मिक कुरा होइन तर भौतिक कुरालाई बढी जोड दियो। हो एलिमेलेक एउटा बाबु पनि थिए, एलिमेलेक एउटा पति पनि थिए, निश्चय पनि एउटा बाबु एउटा पति भएको व्यक्तिले चाहिँ आफ्नो परिवार आफ्नो पत्नी आफ्नो छोराछोरीहरूको लागि उसले प्रबन्ध गर्न जिम्मेवार छ र प्रबन्ध गर्न इच्छुक पनि हुन्छ। तर के परमेश्वरकै आशिष गुमाएर सबै कुरा हातमा पार्नु के फाइदा होला र भनेको, सबै होला प्रबन्ध गर्न पैसा पनि होला कमाए पनि होला, तर परमेश्वरको आशिष छैन भने के त्यसमा केही लाभ हुन्छ र? बाइबलले भनेको छ त्यस्तो छैन, बाइबलले के भनेको छ बरु एक्चुली हेरौँ, पहिलो तिमोथी हेरौँ, त्यहीँबाट हामीले पहिलो तिमोथी छ त्यहाँ पहिलो तिमोथी छको छ पदमा यहाँ यस्तो लेखिएको छ, तर सन्तुष्टतासितको भक्ति नै ठुलो लाभ हो। के सितको भक्ति? सन्तुष्टतासितको भक्ति, सन्तुष्ट मात्र पनि होइन तर भक्तिसहितको सन्तुष्टता, यो दुइटै हुनुपर्छ, यो एकदम सन्तुलित हुनुपर्छ। तपाईँसँग प्रशस्त छ तर उहाँको भक्ति छैन भने त्यो लाभ होइन, प्रशस्त छ र भक्ति छ भने त्यो लाभ हो, तर अझै हुन्छ सन्तुष्टतासितको भक्ति नै ठुलो लाभ हो। तर कतिपटक हामी यसरी सन्तुष्ट हुन सक्दैनौँ किनभने हामीले भौतिक कुरालाई, शारीरिक कुरालाई, आत्मिक कुरालाई भन्दा बढी जोड दिन्छौँ। हो, मैले प्रबन्ध गर्नुपर्छ मेरो परिवारको लागि, तर म भक्ति साथ गर्न चाहन्छु, यो अठोट त हुनैपर्छ। शैतानले चाहिँ यसरी नै परीक्षा गर्न खोज्छ, अनि तिमी जिउनुपर्छ नि, होइन र पैसा नभए कसरी बाँच्ने, काम चाहियो, अब नेपालमा काम छैन, अब विकल्प के, अब लाग्ने खाडी मुलुकतिर अथवा विदेशतिर, अनि उसको जोड यस्तै हुन्छ। तर हामीले भन्नुपर्छ कि परमेश्वरले सबै कुरा मिलेर भलाइ पनि गर्न सक्नुहुन्छ। प्रतिज्ञाहरू हेर्न चाहनुहुन्छ बाइबलमा, हेरौँ न एकचोटि, भजन सङ्ग्रह 37:25 हेरौँ। भजन सङ्ग्रह 37:25 37:25 चाहिँ दाउदले वृद्ध भएको छ अनि उसले चाहिँ भनमूल्य धेरै भोटो फटाइसक्यो भन्छ नि, तिमीले भन्दा मैले संसार धेरै देखेको छु अथवा मेरो धेरै भोटो फाटिसक्यो भन्छ, त्यो नै किन मेरो अनुभव धेरै छ, मैले धेरै अनुभव भएर आएको छु। अनि पाउलले के अरे दाउदले पनि आफ्नो धेरै फाटेको भोटोको अनुभव यसरी सुनाउँछन्, यसरी भन्छन्, म जवान थिएँ र अहिले बुढो भएको छु, भनेको म धेरै संसार देखिसकेँ मैले। अनि उसले चाहिँ के भन्दैछ, तर पनि मैले धर्मी जनलाई त्यागिएको देखेको छैन, न त उसको सन्तानलाई रोटीको भिख माग्दै गरेको देखेको छु। बाइबलले त स्पष्ट भनेको छ, तपाईँ प्रभुको इच्छा खोज्नुहुन्छ भने अभाव त होला, तर तपाईँलाई यतिसम्म पनि अभाव त हुँदैन। अर्को प्रतिज्ञा हेर्न चाहनुहुन्छ, फिलिपीमा जाउँ, फिलिपी 4:19 पद यहाँ भनेको छ, तर मेरा परमेश्वरले आफ्नो धन अनुसार महिमामा ख्रीष्ट येशूद्वारा तिमीहरूका सबै अनि के खाँचो अनि के गरिदिनुहुनेछ, पुरा गरिदिनुहुनेछ। यो प्रतिज्ञा, उहाँले हाम्रो सबै मागहरू पुरा गर्छु भन्नुभएको होइन, किन हामी सधैँ ठिक कुरा माग्दैनौँ, तर मलाई थाहा छ हाम्रो खाँचोहरू छ, त्यो चाहिँ उहाँले ख्रीष्ट येशूद्वारा त्यो पुरा गर्नुहुन्छ। उहाँको प्रतिज्ञाहरू ठोस छ बाइबलमा। त्यसैले हो, शैतानले यस्तै भन्ला, नेपालमा काम छैन भाइ, अब जो विदेश, केही कमाउनु पर्यो, केही गर्नु पर्यो तिमीले, तर हामीसँग प्रतिज्ञाहरू छन्। अनि कतिपटक हो हामीले कामहरू छिटो नपाउँला, हामीसँग प्रशस्त नहोला, किन त्यो नदिनुहुन्छ प्रभुले? उहाँको योजना छ, उहाँको योजना छ, उहाँ काम गर्दै हुनुहुन्छ। अब्राहम जस्तो हतार गर्ने होइन, नत्र त फेरि हागार र इस्माइल नगर अड्किनु पर्ने हुन्छ। आजसम्म पनि अब्राहमको सन्तानले दुःख भोगिरहेछ इस्माइलको सन्तानबाट। हतार नगरौँ, उहाँलाई काम गर्न दिउँ। उहाँ केही समय चुप लाग्छ देखिनँ, तर उहाँले काम गर्न छोड्नु भएको छैन। प्रार्थना गरौँ अनि उहाँमा टाँसिरहौँ, किनभने बाइबलमा भनेछ उहाँको धार्मिकता पहिले खोजी गऱ्यौँ भने बाँकी सबै कुरा उहाँले हामीलाई थपिदिनुहुनेछ। उहाँको प्रतिज्ञा अनि विश्वासद्वारा हिँड्नु भनेको यही हो, वचनद्वारा हिँड्नु, यहाँ भएको प्रतिज्ञालाई दाबी गर्नु, भरोसा गर्नु, हतार नगर्नु। उता रुखमा फर्क्यौँ फेरि, एलिमेलेकको हामीले दुईवटा कमजोरी हेऱ्यौँ, ऊ चाहिँ विश्वासद्वारा हिँड्न सकेन तर ऊ चाहिँ हेराइद्वारा जिउन थाल्यो, जियो। दोस्रो चाहिँ उसले आत्मिक कुराहरूलाई होइन तर भौतिक कुरालाई जोड दियो। अनि तेस्रो उसको कमजोरी देख्छौँ, उसले चाहिँ आफ्नो परिवार पनि लिएर ऊ मुआब देशमा गयो। मुआब देशमा जानु चाहिँ पाप थियो, बेथलेहेम छोड्नु चाहिँ पाप थियो। किन? किनभने परमेश्वरको उपासना गर्ने ठाउँ बेथलेहेम मात्रै थियो। अन्त नगर भन्नुभएको थियो प्रभुले, होइन, व्यवस्था 12 अध्याय 30 अध्याय इत्यादिमा। अनि त्यहाँ चाहिँ अन्तर्विवाहको पनि खतरा थियो, जुन चाहिँ एलिमेलेकको छोराले गरे, मुआबी स्त्रीहरू ल्याए, त्यो पाप थियो। अनि सबै क्रममा सम्झौता भएको देखिन्छ, तर यो सबै एलिमेलेकको निर्णयको कारण हो। अनि नाओमी पनि यसमा समर्थन गरेको हुनाले त्यसले दुवैजना जिम्मेवार हुनुहुन्छ परिवारमा, पति र पत्नी। तर मुख्य शिर चाहिँ बाबु हो एलिमेलेक, उसले चाहिँ आफ्नो परिवारलाई मुआबमा लिएर अर्थात् संसारमा लिएर गए। अनि बिस्तारै बिस्तारै उनीहरू चाहिँ उँभो गति होइन तर उँधो गति सुरु भयो। उनीहरू चाहिँ परदेशी भएर बस्न गए, त्यहाँ बस्न थाले, विवाह गर्न थाले, 10 वर्ष बसे। अनि यहाँबाट पापको विषयमा तेस्रो कुरा हामी के सिक्छौँ भने, पापले जहिले पनि दास बनाउँछ, पापले जहिले पनि दास बनाउँछ। तपाईँ तपाईँलाई अति टाढा लैजान्छ, उनीहरूलाई मुआमा लिएर गए, तपाईँलाई पापले तपाईँ जति बस्न चाहनुहुन्छ त्योभन्दा बढी त्यहाँ रोकेर राख्छ, 10 वर्ष बसे। तपाईँ जति तिर्न सक्नुहुन्छ त्योभन्दा बढी तपाईँलाई तिर्न लगाउँछ। त्यहाँ 3 चिहानहरू उनीहरू तिर्नु पर्यो, पाप निकै महँगो छ, पापको परिणामहरू। तर उतातर्फ हामी नुआलाई देख्छौँ, जसले आफ्नो परिवारलाई चाहिँ जहाजमा डोर्याए, जुन जहाज चाहिँ ख्रिस्टको चित्रण हो। अब्राहमलाई पनि देख्छौँ, जसले आफ्नो सन्तानलाई धार्मिकतामा डोर्याए। अनि प्रश्न, तपाईँले चाहिँ आफ्नो परिवारलाई कहाँ डोर्याउँदै हुनुहुन्छ, संसारमा कि ख्रिस्टमा वा धार्मिकतामा? तपाईँ बाबुहरू, तपाईँ आमाहरू, है, जसको बुबा जसको पति विश्वासी हुनुहुन्न, तपाईँको छोराछोरी हुनुहुन्छन् छन् छोराछोरीहरू, अनि तपाईँको जिम्मेवारी आफ्नो नानीहरूलाई प्रभुमा डोर्याउने। अनि यो अभ्यास पनि गर्दै हुनुहुन्छ, असल कुरा, राम्रो कुरा। अनि हामी मुआबमा 3 चिहानहरू देख्छौँ, जहाँ यहुदीहरूको लास त्यहाँ गाडिएको छ, एलिमेलेक, उसको 2 छोरा महलोन र किलियोन। अनि यसबाट पापको विषयमा हामी 4 कुरा सिक्छौँ, पापले जहिले पनि विनाश लिएर आउँछ, पापले जहिले पनि विनाश लिएर आउँछ अथवा मृत्यु लिएर आउँछ। एलिमेलेक मरे, परमेश्वरले एलिमेलेकको 2 छोरालाई 10 वर्षको समय दिनुभयो, फर्कनु भयो, तर उनीहरू फर्कन चाहेनन्, उनीहरूले पश्चाताप गरेनन्, अनि उनीहरू पनि मरे। तपाईँलाई पनि प्रभुले कति समय दिनुभएको थाहा छैन, 10 वर्ष 10 मिनट, तर यदि पश्चाताप गर्नु हुँदैन भने मृत्युले तपाईँलाई लिएर जानेछ, अनि तपाईँ अनन्त दण्डमा पर्नुहुनेछ। अनि हामी देख्छौँ यहाँ 3 विधवाहरू जसको केही पनि छैन। अनि त्यसपछि हामीले अध्ययन गरेका थियौँ कि अब नाओमी चाहिँ आफ्नो बुहारीहरूलाई लिएर अब इसरायलतर्फ जान सुरु गर्छ, मुआबबाट इसरायलतर्फ उनीहरू हिँड्दै आए, कहाँसम्म हिँडे थाहा छैन, लगभग बिच बाटोमा पुगे होला। अनि अब त्यहाँ हामी 3 गवाही देख्छौँ, नाओमी चाहिँ पछि हटेको विश्वासीको चित्र न, ऊ चाहिँ 10 वर्ष संसारमा रह्यो, अनि उसलाई परमेश्वरको केही पनि फिक्री छैन, हराएकाहरूको निम्ति कुनै पनि चिन्ता छैन। अनि उसले खराब सल्लाह दिन्छ आफ्नो बुहारीहरूलाई, के भन्छ बुहारीहरूलाई, जाउँ इसरायल जाउँ भन्छ, उसले भन्दैन, के भन्छ, मिठो शब्द प्रयोग, मेरा छोरीहरू हो, म तिमीहरूको फिक्री गर्छु, जाऊ तिमी मुआबमा फर्क्यौ। किन उसले त्यो भन्यो, पहिले त पछि हटेको विश्वासी थियो, उसको सल्लाहहरू ठिक छैन, हुन त कति विश्वासीले यसरी बुझेको रहेछ है, कस्तो राम्रो सासु, कति प्रेम गरे आफ्नो बुहारीलाई, छोरी भन्दैछ होइन, अनि उनीहरूको भविष्यको फिक्री गर्दैछ। तर यहाँ त उनीहरूले नाओमी असल सासु भएको छैन एउटा विश्वासीको दृष्टिकोणले हेर्ने हो भने। उसले आफ्नो बुहारीलाई प्रभुमा डोर्याउनु पर्थ्यो, मुआबमा पनि धेरै हामी सँग बुहारीहरू जाउँ होइन भनेर उसले भन्नु पर्थ्यो। तर उसले फर्केर जाऊ भनेर उ त अब एकदम कर गर्दैछ। अनि हामी के सिक्यौँ भने, हामी पछि हटेको विश्वासी भयौँ भने हामी सुसमाचार प्रचार गर्न सक्दैनौँ, हामीले ख्रिस्टमा डोर्याउन सक्दैनौँ कसैलाई पनि, हाम्रो सोचाइ त्यस्तै हुन्छ। अनि फलस्वरूप के हुन्छ, ओर्पा त आधी बाटो आएको थियो, ओर्पा पनि रोएको थियो, होइन हामी जाने हो तपाईँसँग पनि भनेको थियो। ओर्पा नामको अर्थ चाहिँ कसैलाई याद छ के हो, दुई चित्ते, ठिक हो, ओर्पा चाहिँ दुई चित्ते भयो, बिचाउ बेच यता जाउँ कि यता जाउँ। तपाईँहरूमध्ये कतिजना त्यही ठाउँमा हुनुहुन्छ होला, ख्रिस्टलाई विश्वास गरौँ कि संसार जाउँ। अब संसारतिर गयो भने चाहिँ मलाई यो फाइदा हुन्छ होइन, तिलक भाइलाई चाहिँ त्यस्तै परिचय थियो, ल तिमी फर्कियो नजाउ चर्च, तिमीलाई म सबै दिन्छु, तिम्रो भविष्य राम्रो बनाइदिन्छु, तिमीलाई म तिम्रो अंशको सम्पत्ति पनि दिन्छु, अनि यस तिमीलाई म धेरै सम्पत्ति दिन्छु, परीक्षाहरू हो। अनि ओर्पा त दुई चित्ते थियो फर्कन्छ, त्यसैले साँचो पश्चाताप उसको थिएन भने हामी सिक्यौँ, आँसु झार्दैमा त्यो साँचो पश्चाताप होइन। ओर्पा त रोएको छ, हृदयमा उसले साँचो पश्चाताप गर्यो भन्ने हुँदैन, मुक्ति पाउन तपाईँको आँसु झर्नै पर्छ भन्ने छैन। रुथ पनि रोएको थियो, तर रुथको निर्णयमा उ दृढ रहन्छ, उसले भन्छ होइन म त इसरायल जाने हो, म इसरायल जाने हो, म यहोवामाथि विश्वास गर्ने हो। अनि उसको यहाँ राम्रो उसले एउटा करार जस्तै बाँध्छ उसले, सोह्र पदमा हेरौँ त, रुथ एकको सोह्रमा, तब रुथले भनिन्, तपाईँलाई त्याग्न वा तपाईँलाई नपछ्याएर फर्कनका निम्ति मलाई कर नगर्नुहोस्। किन अति कर गरिरहेको थियो उसले, किन हो, किन नाओमीले यति कर गरेको, एक त पछि एउटा विश्वासी थियो, अर्को कारण चाहिँ के लाग्छ भने, अब इसरायल गयो भने अब यो मुआबीलाई पनि लानु पऱ्यो होइन, अब त्यहाँ मलाई के भन्ला फेरि, होइन त त्यहाँ गएर बिहा गरेछ मुआबी ल्याएछ भनेर मलाई भन्दा, सायद उसले लुकाउन खोजेको नि हुनसक्छ, ढाकछोप गर्न खोजे होला, कसैलाई थाहा नहोस् म एक्लै जान्छु, के कथा बनाइदिउँला सोचे होला उसले। तर रुथले भन्छ मलाई कर नगर्नुहोस्, किनभने तपाईँ जहाँ जानुहुन्छ म त्यहीँ जानेछु, तपाईँ जहाँ बस्नुहुन्छ म त्यहीँ बस्नेछु, तपाईँका मानिसहरू मेरा मानिसहरू नै छन् र तपाईँका परमेश्वर मेरा परमेश्वर हुनुहुन्छ, तपाईँ जहाँ मर्नुहुन्छ म त्यहीँ मर्नेछु, त्यहीँ गाडिनेछु, अनि मृत्यु छोडेर अरू कुनै कुराले तपाईँ र मलाई अलग पार्यो भने परमेश्वरले मलाई त्यसै गरून् र त्यसभन्दा ज्यादा गरून्। त्यसैले रुथको ठोस निर्णय हामी देख्छौँ, रुथ चाहिँ सबै कुरो बदल्न चाहन्छ, उसलाई थाहा छ मुआब कस्तो हौ, अब म इसरायल जान्छु, म त्यहाँको मानिसहरूसँग सङ्गत गर्छु, हामीलाई नयाँ सङ्गतहरू चाहिन्छ है, तपाईँ जो ख्रिस्टमा आउनुभएको छ नयाँ, तपाईँलाई असल मित्रहरू चाहिन्छ, परमेश्वरका जनहरू चाहिन्छ। अनि रुथको निर्णय चाहिँ जीवनभरिको निर्णय थियो है। त्यसैले तिनजना गवाही देख्छौँ नि हामीले, यो अगाडि त्यहाँसम्म अध्ययन गरेका थियौँ, आज चाहिँ 19 पददेखि 22 पदबाट हामी केही कुराहरू सिक्नेछौँ। 19 देखिको 22 खण्डमा चाहिँ हामी नाओमीको दुःख व्यथाहरू अनि उसको तितोपनाहरू हामी देख्छौँ है, अनि उसको गनगन हामी देख्छौँ। फेरि एकचोटि पढौँ, 19 देखि 22 खण्डहरू, तब यी दुईजना बेथलेहेम नपुगुन्जेल हिँडे, अनि यस्तो भयो जब उनीहरू बेथलेहेम आइपुगे तब उनीहरूको विषयमा सारा सहरभरि हलचल मचियो, अनि स्त्रीहरूले भने के यिनी नाओमी हुन्, अनि तिनले तिनीहरूलाई भनिन् तिमीहरूले मलाई नाओमी नभन, मलाई मार भन, किनभने सर्वशक्तिमानले मसँग अति तितो व्यवहार गर्नुभएको छ, म भरपूर निस्केर गएकी थिएँ, त तर परमप्रभुले मलाई रित्तो फर्काएर ल्याउनु भएको छ। तिमीहरू किन मलाई नाओमी भन्छौ? किनकि परमप्रभुले मेरो विरोधमा साक्षी दिनुभएको छ र सर्वशक्तिमानले मलाई कष्ट दिनुभएको छ। यसरी नाओमी फर्किन् र तिनीसँग तिनकी बुहारी मुआबी रुथ आइन्, जो मुआब देशबाट फर्किन् अनि जौको कटनी सुरु हुँदा उनीहरू बेथलेहेम आइपुगे। तितोपना देख्छौँ। नाओमीले परमेश्वरलाई दोषेर छ आफ्नो परीक्षाहरूको विषयमा। 19 पदमा चाहिँ सुरुमा के लेखा छ नि, यी दुईजना भनेको रुथ र नाओमी चाहिँ अब बेथलेहेम नपुगुन्जेले हिँडे। अब त्यहाँ उनीहरूको बिचमा के कुरा भयो त्यो सुन्न पाउनु रोचक नै हुन्थ्यो, तर पवित्र आत्माले यहाँ राख्नु भएको छैन। सायद रुथले प्रश्न गरेछ, अब त्यहाँ कसरी जिउने हो, के छ नियमहरू त्यहाँ, अब हामीसँग त केही छैन, के खाने त्यहाँ गएर। अनि सायद रुथ अनि नाओमीले लाई व्यवस्थाबाट आफूले थाहा भएको कुराहरू सिकाइरहेको थियो होला। त्यहाँ चाहिँ अब फकिर यो जौको कटनी छ, अब त्यहाँ हामीलाई शिला टिप्न पाइन्छ, उसले त्यसरी सिकाइरहेको थियो होला। कस्तो हुनेवाला छ बेथलेहेम? अनि उनीहरू बेथलेहेममा आइपुग्छ। अब नाओमीको अनि त्यहाँ दुःख व्यथाहरू सुरु हुन्छ। अनि नाओमी होइन भन्दैछ है, निकै लामो समयपछि आएको। अनि नाओमीले चाहिँ भन्छ, मलाई नाओमी नभन। नाओमी शब्दको अर्थ चाहिँ हो यहाँ लेखेको छ मनोहर, मनोहर, तर म मनोहर छैन भन्दैछ। एउटा विधवा गरिब, उसको सायद शारीरिक बनावट पनि चेन्ज भइसकेको थियो होला, बद्लिसकेको थियो होला, तर उसले चाहिँ भन्न थाल्छ, मलाई मार भन, किनभने परमप्रभुले मसँग तितो व्यवहार गर्नुभएको छ, परमप्रभु मेरो विरोधमा साक्षी दिनुभएको छ, मलाई कष्ट दिनुभएको छ। स्वीकार यही हो त, आफ्नो पापको स्वीकार यही हो। उसले मैले के गरेँ, किन मलाई यस्तो गर्नुभयो त भन्दैन उसले। उसले भन्छ, म त भरपूर गएको थिएँ तर रित्तो फर्किएको छु, मसँग केही पनि छैन। यहाँबाट के सिक्छ भने, उनीहरू बेथलेहेममा हुँदा चाहिँ भरपूर थियो, तर मुआबमा चाहिँ उनीहरू रित्तो थिए। हामी परमेश्वरको सङ्गतिमा, ख्रिस्टको सङ्गतिमा रहन्छौँ भने उहाँले हामीलाई बढ्नलाई पुरा पुरा हामीलाई दिनुहुन्छ, तर हामी संसारमा जान्छौँ भने हामीसँग केही पनि हुँदैन, हामी रित्तो हुन्छौँ, हामी रित्तो फर्किनुपर्छ एउटा उडाउ पुत्र जस्तै। त्यसैले हामी होसियार हुनुपर्छ तपाईँ र म, कि हामी चाहिँ संसारको कुराहरूसँग सम्झौता गर्नलाई हामी एकदम होसियार हुनुपर्छ। संसारको कुराहरूसँग हामी सम्झौता गर्नु हुँदैन, नत्र हामी रित्त हुनेछौँ। कति व्यक्तिहरूको गवाई मैले सुनेको छु, अनेकजना विश्वासी पनि हुनुहुन्छ, उहाँ चाहिँ विदेश जानुभयो विश्वास गर्नुभन्दा अगाडि, अनि विदेश जानुभयो पैसा कमाउन इत्यादि, अनि विदेशबाट पैसा पठाउनु भयो श्रीमतीलाई, अनि फर्केर आउँदाखेरि पैसा पनि छैन, श्रीमती पनि छैन, एउटा छोरी छोडिदिएको थियो। अनि त्यसपछि उहाँले विश्वास त गर्नुभयो, तर अहिले उहाँले दोस्रो श्रीमतीसँग हुनुहुन्छ, अनि उहाँले भन्नुभयो अब त म जाँदिनँ। अनि कहिलेकाहीँ यो दोस्रो श्रीमती जानुहोस् जानुहोस् भने कर लाउँदो रहेछ, त्यो दोस्रो श्रीमतीले चाहिँ प्रभुलाई चिन्नु भएको छैन। अनि कहिलेकाहीँ उहाँ परीक्षामा पनि पर्नुहुन्छ, तर उहाँलाई थाहा छ म फेरि गएँ भने म सब कुरा गुमाउने छु, मसँग केही पनि हुने छैन। अनि अर्को एकजना विश्वासीले पनि गवाई दिनुभएको थियो, उहाँ प्रभुमा गइसक्नु भयो, मेरो छोरालाई राम्रोसँग हुर्काउँदै थिएँ भाइ, त्यसपछि म विदेश गएँ, अनि 3-4 वर्ष कति बसेर आउँदाखेरि मेरो छोरा ठुलो भइसकेको थियो, जवान भइसकेको थियो, अनि मैले उनीहरू धेरै कोसिस गरेँ तर मैले प्रभुमा बढाउन सकिनँ, उनीहरू आफ्नो निर्णय आफै गर्न सके भइसकेको थियो, मैले सकिनँ, के गर्ने होला, पैसा त भयो पैसा त कमायो तर परिवार चाहिँ गुमा, के फाइदा भयो, पैसा त छ कमाएको छ तर फर्केर आउँदाखेरि होला छोराछोरीहरू त पत्नीहरू सबै घरमै होला, सबै त्यहीँ होला, सम्पत्ति पनि होला, तर तपाईँको छोरा तपाईँको छोरी चाहिँ कहाँ छन्, कहाँ छन्, तपाईँ यहाँ हुनुभएको उनीहरू कहाँ हुन्थ्यो प्रभुमा, तर अहिले कहाँ छन्। दाउदको पनि एउटा गल्ती यस्तै भएको थियो, एकचोटि त्यहाँ हामी हेरौँ त, यो चाहिँ पहिलो समयमा 30 अध्याय पहिलो समय 30 अध्याय दाऊद चाहिँ उसै भागेर हिँड्दाखेरि साउलबाट यो सिक्लग भन्ने ठाउँमा चाहिँ उसलाई बस्ने ठाउँ दिएको थियो। उसको परिवारहरू, श्रीमतीहरू, बच्चाहरू, उसँग हिँड्ने मान्छेहरूको परिवार बच्चा सब सिक्लगमा छोडेको थियो। अनि जम्मा 3 दिनको लागि दाऊद चाहिँ अब म पलिस्थीहरूसँग मिलेर चाहिँ अब युद्ध गर्न जान्छु भनेर पलिस्थीहरूसँग चाहिँ अब मिल्न जान्छ। के गर्छ भने दाऊदले चाहिँ आफ्नो परिवारलाई सिक्लगमा छोडेको छ, तर दाऊद र सबै पुरुषहरू चाहिँ अब युद्ध गर्न गएको छ भनेको चाहिँ आफ्नो परिवारलाई संसारको आक्रमणको लागि खुल्ला छोडेको छ। दाऊद जान्छ युद्ध गर्न तर मान्दैन, कहाँ फेरि धोका दिएर हामीलाई मारिदियो भने भनेर पलिस्थीको शासकहरूलाई इन्कार गर्छ, फर्केर आउँछ, 3 दिन लाग्छ उसलाई गएर आउनलाई। अनि के हुन्छ 30 अध्यायको 1 पद, अनि यस्तो भयो तेस्रो दिनमा दाऊद र उनका मानिसहरू सिक्लग आइपुग्दा अमालिकीहरू, अमालिकीले चाहिँ जहिले पनि बाइबलमा जहिले पनि प्राय जस्तो चाहिँ शरीरको अभिलाषाको चित्रण गर्छ, अमालिकीहरूले दक्षिण र सिक्लगलाई आक्रमण गरिसकेका रहेछन् र सिक्लगलाई प्रहार गरेर त्यसलाई आगोले जलाइदिएका रहेछन्। अब त्यसमा भएका स्त्रीहरूलाई तिनीहरूले कैदी बनाएछन्, तिनीहरूले ठुला साना कसैलाई मारेनन् तर उनीहरूलाई लिएर आफ्नो बाटो लागेछन्। तब दाऊद र उनका मानिसहरू त्यस सहरमा आइपुगे, अनि हेर त्यो त आगोले भस्म भएको थियो, अनि उनीहरूका पत्नीहरू, उनीहरूका छोराहरू र उनीहरूका छोरीहरू कैद गरेर लगिएका थिए। तब दाऊद र उनीसँग भएका मानिसहरू आफूसँग रुने शक्ति नै नरहेसम्म आफ्नो स्वर उचाली उचाली रहे। दाऊद जम्मा 3 दिनको लागि गएको थियो, जम्मा 3 दिन, तर उसले आफ्नो परिवारलाई चाहिँ खुल्ला छोड्यो संसारको आक्रमणको लागि। दाऊद त पहराको लागि चाहिँ बस्नु पर्थ्यो, तर फर्केर आउँदाखेरि छैन, छैन पत्नी पनि छैन, छोराछोरीहरू पनि छैन, कैद गरेर लगिएका छन्, हमाले के लगेको छ, अनि उनीहरू बच्चा जस्तो रुन थाल्छ त्यहाँ स्वर उचाली उचाली। अनि कति दाजुभाइहरूको यो दुःख मलाई थाहा छ, जो फर्केर आउँदा यसरी नै रुनु परेको थियो। अब यस्तो पनि हुनसक्छ हाम्रो अगुवाले हामीलाई विदेशै जान दिँदैन, जहिले पनि प्रचार गर्छ विदेशमा जा भने, त्यो त्यो सोचाइ आउन सक्छ, तर यो विषयमा प्रभुसँग गनगन नगर्नुहोस्। किनभने तपाईँको पैसाभन्दा, 1000 नोटको बिटाभन्दा तपाईँको परिवारको आत्मिक उन्नति महत्त्वपूर्ण हो, अनि पैसा पनि चाहिन्छ, त्यसको लागि ठोस प्रतिज्ञाहरू छ। तपाईँले उहाँलाई हेर्नुपर्छ, प्रार्थना गर्नुहोस्, हतार नगर्नुहोस्। 3 महिना भयो 6 महिना भयो काम पाए, हतार नगर्नुहोस्, पर्खनुहोस्। प्रभुले तपाईँलाई अब्राहमलाई जस्तै बढाउँदै हुनुहुन्छ, अनि एक दिन तपाईँ यो अवस्थामा पुग्नुहुनेछ, तपाईँ विश्वासमा तपाईँको एकदम बलियो जरा गाडिएको हुनेछ, अनि तपाईँ अरूलाई नमुना बन्नुहुनेछ। त्यसैले गनगन नगर्नुहोस्, तपाईँको उन्नतिको लागि हो हामीले यो बताइरहेको, तपाईँको परिवारको सुरक्षाको लागि हो हामीले बताइरहेको। कति तपाईँको श्रीमान विदेशमा हुनुहुन्छ, फर्केर आउनुभएपछि चाहिँ अब समातेर राख्नुहोस्, समातेर राख्नुहोस्, अब हामीलाई सुरक्षा चाहियो, हामी बढ्नु पऱ्यो, समातेर राख्नुहोस्। रुथमा फर्क्यौँ, एक अध्यायमा अब नाउमीको गनगन सुन्नु, मैले भन्दैछु म रित्तो फर्केर आएको छु, मलाई रित्तो ल्याउनु भएको छ। अनि खास यहाँ नाउमीले 2 पल्ट परमेश्वरलाई सर्वशक्तिमान भनेर सम्बोधन गर्छ, भनेको यसको चाहिँ हिब्रूमा एल सद्दाई भन्ने शब्द हो, सद्दाही शक्तिमान, सर्वशक्तिमान, सबै उहाँको हातमा छ, उहाँ सर्वशक्तिमान हुनुहुन्छ। अनि के सिक्छौँ भने नाउमीलाई परमेश्वरको नाम त थाहा थियो, उहाँको नाम के हो, सर्वशक्तिमान हो, परमेश्वरको नाम त थाहा थियो, तर त्यो नाममाथि भरोसा थिएन। हेरिदिनुहोस् है, उहाँको नाम थाहा पाउनु त एउटा कुरा हो, तर त्यो नाममाथि भरोसा गर्नु अर्को कुरा हो। हेर्नुहोस्, परमेश्वर बदलिनु भएको छैन, अब्राहमका सर्वोच्च परमेश्वर, नाओमीले भनेको सर्वशक्तिमान परमेश्वर, उहाँ आज पनि सर्वोच्च नै हुनुहुन्छ, आज पनि सर्वशक्तिमान हुनुहुन्छ। युगहरू बित्दै जाँदा, समय बित्दै जाँदा उहाँ कहिले पनि बद्ली हुनुहुन्न, उहाँ जस्ताको त्यस्तै हुनुहुन्छ। जसरी अब्राहमलाई डोर्याउनु भयो, जसरी उसलाई सिकाउनु भयो, जसरी अब्राहमलाई भित्रबाट बनाउँदै हुनुहुन्थ्यो, त्यसरी नै उहाँले आज पनि गर्न सक्नुहुन्छ तपाईँको जीवनमा। एकैचोटि हामी छिट्टो पल्टाउँछ भजन सङ्ग्रह 9:10 भजन संग्रह 9:10 यहाँ लेखेको छ, अनि जसले तपाईँको नाम जान्दछन् तिनीहरूले तपाईँमाथि के राख्नेछन्? भरोसा राख्नेछन्। त्यसैले परमेश्वरको नामहरूको अध्ययन गर्नु पनि राम्रो कुरा हो, तर जति हामी अध्ययन गर्छौँ हामी सिक्छौँ, हाम्रो जिम्मेवारी हो भरोसा गर्नु है। म पछि एकचोटि यो पद भन्नुहोस् ल, अनि जसले तपाईँको नाम जान्दछन् तिनीहरूले तपाईँमाथि भरोसा राख्नेछन्। रुथमा फर्क्यौँ, नाओमीले उहाँको नाम त जानेकी थिइन् तर भरोसा राखेकी थिएन, त्यो नाममाथि विश्वासको अभ्यास गरेको थिएन। नाओमीले भन्दैछ म रित्तो आएको छु, उसको अनुहार कालो भएर झन् होइन दुःख देखाउनलाई। तर एउटा प्रश्न गरौँ न, के नाओमी साँच्चै रित्तो आएकी थिइन्? के उसँग केही पनि थिएन? अब उसँग भएको कुराहरू एकछिन विचार गरौँ न, कम्ती मैले तिनवटा कुरा देख्छु उसँग भएको। एउटा चाहिँ नाओमीसँग जीवन थियो, नाओमी पनि त्यो चिहानमा लडेको हुन सक्थ्यो तर प्रभुले नाओमीलाई छोड्नु भयो, उसको जीवन थियो, उसले भन्नु पर्थ्यो अब बाँकी जीवन चाहिँ म उहाँको लागि हो, परमेश्वरको सबभन्दा राम्रो उपहार मलाई दिनुभएको छ, हामीलाई सास दिनुभएको छ, जीवन चाहिँ परमेश्वरको उपहार हो, मान्छेले चाहिँ खास यसलाई वास्ता गर्दैन है आफूले पाएको जीवनलाई। एकजना विश्वासीले यसरी प्रार्थना गर्नुभएको थियो मसँग धेरै वर्ष अगाडि, अनि अहिले पनि सम्झन्छु, उहाँले भन्नुभएको थियो प्रभु धेरै धन्यवाद, मेरो यो फोक्सोमा भएको अक्सिजनको एउटा कण पनि तपाईँबाट हो, त्यसरी म सास फेरिरहेको छु, अनि राम्रो प्रार्थना थियो, सास प्रभुले दिनुभएको हो। नाओमी जिउँदै आएकी थिइन्, परमेश्वरले उसलाई अझै सिकाउँदै हुनुहुन्थ्यो। अनि दोस्रो कुरा चाहिँ नाओमीसँग एउटा सम्पत्ति थियो, त्यो चाहिँ रुथ, अनि भोलि हामी रुथको जीवनलाई नजिकबाट हेर्नेछौँ, अति नै आशिषमय छ, अति नै चुनौतीपूर्ण छ, अनि अति नै यो त बहुमूल्य सम्पत्ति थियो, गुणवती स्त्री थियो, अनि यो लालमणिसँग तुलना गरेछ। नाओमीसँग त रुथ थियो, रित्त थिएन, अनि वास्तव भन्यो भने रुथबाट नै परमेश्वरले रुथलाई नै प्रयोग गरेर नाओमीलाई पनि आशिष दिनुभयो, किनभने रुथ यस्तो स्त्री थिइन् जसले परमेश्वरमाथि भरोसा गर्थिन्, परमेश्वरको हातमा आफैलाई दिएकी थिइन्। त्यो भोलि हामी हेर्नेछौँ, दुई अध्याय पढेर आउनुहोस्, एकचोटि दुईचोटि जतिचोटि भ्याउनुहुन्छ, भरे कति अब हामी 7:30 हुन्छ कि, त्यसपछि कति घन्टा हुन्छ पढ्नुहोस्, उत्पत्ति पनि पढ्नुहोस् रुथ पनि पढ्नुहोस्, अनि दुई अध्याय पढ्नुहोस्। तेस्रो कुरा चाहिँ सबभन्दा ठुलो नाओमीसँग भएको कुरा चाहिँ इसरायलका परमेश्वर यहोवा हुनुहुन्थ्यो, उहाँले छोड्नु भएको थिएन। कसरी देख्छौँ, परमेश्वरले अब नाओमी र रुथको लागि प्रबन्ध गर्न सुरु गरिसक्नु भएको थियो, 22 हेरौँ, यसरी नाओमी फर्किन् र तिनीसँग तिनकी बुहारी मुआबी रुथ आइन्, जो मुआब देशबाट फर्किन्, अनि जौको कटनी सुरु हुँदा उनीहरू बेथलेहेम आए। त्यहाँ चाहिँ जौको कटनी भइरहेको थियो, अर्थात् परमेश्वरले चाहिँ त्यहाँ उनीहरूलाई प्रबन्ध गर्न सुरु गर्नुभएको थियो, कसरी त्यो हामी भोलि हेर्नेछौँ। त्यो पनि परमेश्वरले चाहिँ उनीहरूको भलो गर्न, सबै कुरा मिलेर भलाइ उत्पन्न गर्न काम पहिले सुरु गरिसक्नु भएको थियो। अनि त्यसैले रुथ के नाओमी एक्लो थिएन, नाओमी रित्तो थिएन, त्योसँग परमेश्वरले दिनुभएको जीवन थियो, रुथ थियो, अनि सबभन्दा ठुलो यहोवा आफै हुनुहुन्थ्यो। त्यसैले हामी परमेश्वरलाई सबै कुरामा धन्यवाद दिनुपर्छ है। त्यो पद हेरेर हामी अन्त गरौँ, 1 थेसलोनिकी 5:18, पद यहाँ लेखेको छ, हरेक कुरामा धन्यवाद चढाऊ। अब यो सधैँ अभ्यास गर्न त गाह्रो होला, तर हामी अभ्यास गर्छौँ भने चाहिँ यो चाहिँ हाम्रो यो गनगन गर्ने आत्माको लागि राम्रो औषधि हो। नाओमीले धन्यवाद दिनु पर्थ्यो, धन्यवाद प्रभुलाई धन्यवाद होस् कमसेकम म जिउँदै आएँ थुप्रै कुराहरू, अनि धन्यवाद होस् प्रभु मसँग हुनुहुन्छ। त्यसैले रुत एक अध्यायबाट तपाईँले के सिक्नुभयो, के मुख्य बुदाहरू सिक्नुभयो, अनि के अब गर्नु परेको छ त्यो कुराहरू टिप्नुहोस्, मनन गर्नुहोस् अनि प्रभुसँग सहायता माग्नुहोस्। पापको बारेमा के सिक्नुभयो, एलिमेलेकको जीवनबाट के सिक्नुभयो, रुथबाट के सिक्नुभयो, नाओमीबाट के सिक्नुभयो, अनि खालि हामी एउटा कमेन्ट्री एउटा टिप्पणी सुन्न मात्र यहाँ नआउँ, हामी अभ्यास गर्न आउँ, हामी जे सिक्छौँ। अनि प्रभुले तपाईँलाई आशिष दिनुभएको होस्। म छोटो प्रार्थना गर्नेछु अनि सिमोन भाइले अन्त गर्नुहुन्छ आएर। धन्यवाद प्रभु, रुथको पुस्तक एक अध्यायबाट हामी सिकेका शिक्षाहरूको लागि अनि यहाँ सबैलाई सहायता गरिदिनुहोस् प्रभु। जे जे शिक्षाहरू सुन्नुभएको छ सिक्नुभएको छ ती कुराहरू तपाईँको आफ्नो महिमाको लागि उहाँहरूको जीवनमा अभ्यास गर्नलाई उहाँहरूको हृदयभित्र रोपिदिनुहोस् पिता, ताकि फल फल्न सकोस् जीवनबाट। प्रार्थना गर्छौँ प्रभु यीशुको नाममा। सर सिमोन भाइ।